नमस्कार आदरणीय श्रोता, कार्यक्रम सरकारमा स्वागत छ। म कार्यक्रम प्रस्तुता माधव विद्रोही। रेडियो भिजन 91.6 मेगाहर्जको तरङ्गमा हामी कार्यक्रम सरकारका साथ उपस्थित भएका छौँ। यो कार्यक्रम तपाईँ प्रत्येक बिहिबार बेलुकी 7:15 बजे सुन्न सक्नुहुनेछ। यस कार्यक्रम अन्तर्गत हामी समाजले सरोकार राखेका सबै विषयलाई समेट्ने प्रयत्न गर्नेछौँ। मानव जीवनसँग सरोकार राख्ने हरेक क्षेत्र हाम्रो कार्यक्रमको विषयवस्तु हुनेछन्। आदरणीय श्रोता, आज हामीसँग कार्यक्रम जगदम्बा सरकारमा नेकपा एमाले झापाका उपसचिव चन्द्र श्रेष्ठ हुनुहुन्छ। उहाँ भद्रपुर नगरपालिकाको उपप्रमुख पदमा एमाले उम्मेद्वार पनि हुनुहुन्छ। झन्डै 17 वर्षदेखि कानुन व्यवसायको रूपमा अभ्यास गर्दै आउनु भएकी चन्द्र अहिले उम्मेद्वारको हैसियतमा भद्रपुरवासीसँग मत माग्दै हुनुहुन्छ। जनता के भन्छन्, अहिलेका एजेन्डा के हुन्, यिनै विषयमा आज हामी उहाँसँग कुराकानी गर्दैछौँ। नमस्कार, कार्यक्रममा यहाँलाई स्वागत छ।
नमस्ते।
तपाईँ वकालत गर्दा गर्दै कसरी उम्मेद्वार भन्नुभयो?
म वकालत गर्दा गर्दै उम्मेद्वार भन्दा पनि म राजनीति गर्दा गर्दै वकालत पेसामा आएको प्रसङ्गलाई म जोड्न चाहन्छु। म 2043 सालदेखि सक्रिय राजनीतिमा आबद्ध भएको हो। त्योभन्दा अगाडि स्कुल लेभलमा सानोतिनो सङ्गठन राजनीति हाम्रो पार्टीको सङ्गठनमा आबद्ध भएर काम गरेँ र सक्रिय राजनीति चाहिँ मैले 2043 सालदेखि नै गरेको र क्याम्पस पढ्दाखेरि प्राकमा बसेर आफ्नो जिम्मेवारी निर्वाह गरेको कुरालाई पनि म जोड्न चाहन्छु। त्यस पछाडि मैले 2054 सालमा 55 सालमा पार्टी सदस्य प्राप्त गरेँ। पार्टी सदस्य प्राप्त गरिसके पछाडि अखिल नेपाल महिला सङ्घको नगरको सचिव भएर काम गर्ने मौका पाएँ। त्यस पश्चात पार्टीकै नेकपा एमाले नगर कमिटीको पनि सचिव भएर काम गर्ने अवसर पाएँ र त्यस पछाडि 3 नम्बर क्षेत्रको क्षेत्र कमिटीमा आबद्ध भएर राजनीतिक जीवनलाई अगाडि बढाउने सन्दर्भमा नेकपा एमाले झापा जिल्ला कमिटीको सचिवालय सदस्य कार्यकाल मैले त्यो पनि व्यतीत गरेर अहिले हाल म नेकपा एमाले झापा जिल्ला कमिटीको उपसचिवको रूपमा रहेर कार्य गरिरहेको छु। पार्टीको भूमिका निर्वाह गरिरहेको छु र अखिल नेपाल महिला सङ्घको पनि झापा जिल्ला सचिवको रूपमा रहेर कार्य गरिरहेको छु। र यसभन्दा अगाडि मैले 2053 सालमा एलएलबी मेची क्याम्पसबाट गरेँ र मैले एलएलबी सेकेन्ड इयरमा स्टाइपेन पनि खाएँ। त्यो कुरालाई पनि म जोड्न चाहन्छु। र पछाडि एलएलबी पढ्दा पढ्दै मैले हाम्रो यो झापा जिल्लाकै वरिष्ठ अधिवक्ता लीला उदासी सरको सङ्गत गर्ने मौका पाएँ र उहाँको सङ्गतबाट वकालती पेसा को जीवनको यात्रा मैले सुरु गरेँ र उहाँको सङ्गत सायद मैले नपाएको भए यो पेसामा आउने सन्दर्भ पनि हुने थिएन होला। उहाँको आफ्नो व्यक्तिगत जीवन र उहाँले जुन झापा जिल्लामा पुर्याउनु भएको योगदान, वकालती पेसामा खेल्नुभएको भूमिका, त्यो कार्यबाट प्रभावित भएर मैले पढ्दा पढ्दै यो पेसामा आबद्ध भएर आइरहेको कुरा यहाँ म तपाईँहरूको बिचमा निवेदन गर्न चाहन्छु।
अहिले जनताको घर दैलो अभियानमा हुनुहुन्छ, जनतामा जाँदाखेरि के पाउनुहुन्छ, पाउनुभएको छ?
यो प्रसङ्ग कोट्याउनु भयो, अत्यन्तै राम्रो प्रसङ्ग, अहिलेको सान्दर्भिक प्रसङ्गको लागि म कोट्याउनु भएकोमा म धन्यवाद दिन चाहन्छु। आज हामी 20 वर्ष पछाडि स्थानीय तहको निर्वाचनको संहारमा भोट माग्ने क्रममा भद्रपुर नगरपालिकामा चाहिँ पार्टीको तर्फबाट, हाम्रो पार्टीको तर्फबाट उपमेयरको हैसियतले घर जनताको घर दैलोमा पुगिराख्दाखेरि जनताले वास्तवमा पहिलो चरणमा, पहिलो सन्दर्भमा उहाँहरूले चाहिँ विकासका कुराहरू लाई बढी प्राथमिकता दिएर आफ्नो विचारहरू राख्नुभएको कुरा यहाँ म जोड्न चाहन्छु। र 20-20 वर्ष पछाडि जुन स्थानीय तहको निर्वाचन नहुँदाखेरि धेरै समस्यामा त्यहाँका जनताहरू रहेका, चाहे त्यो आर्थिक समृद्धिको कुरा होस्, चाहे त्यो सामाजिक समृद्धिको कुरा होस्, आर्थिक क्रान्ति सम्पन्न भइसके पछाडि अब हाम्रो समाजलाई, हाम्रो राष्ट्रलाई आर्थिक समृद्धिको दिशातर्फ लानुपर्छ भन्ने खालको कुरा सबैले हामीले महसुस गरेका छौँ। हाम्रो पार्टीले त त्यसलाई मूल एजेन्डाको रूपमा अगाडि बढाएको अवस्था पनि यहाँ राख्न चाहन्छु। र आज घर दैलोमा पुगिराख्दाखेरि धेरै उत्सुक भएर हामीलाई चाहिँ एउटा शुभेच्छा, शुभकामना प्रकट पनि गरिरहनु भएको छ। र योभन्दा अगाडि हामीलाई पटक पटक अन्य पार्टीलाई अवसर दिउँ, जिताएर पनि पठायौँ, तर जितेर गइसके पछाडि यो क्षेत्रको, यो नगरको समृद्धिको लागि कुनै पनि ठोस योजना अहिले, यद्यपि अहिले पनि ल्याएको अवस्था छैन, फर्केर नआएको अवस्था उहाँहरूले जनगुनासो हाम्रो सम्मुखमा प्रकट गर्नुभएको छ। र यो समयमा चाहिँ एकचोटि अब एमालेलाई नै हामीले चाहिँ अवसर दिनुपर्छ। एमाले मात्रै त्यस्तो पार्टी रहेछ जुन पार्टीले राष्ट्रको अस्तित्वलाई जोगाउन सक्ने रहेछ भन्ने खालको आम जनधारणा हामीले पाएका छौँ र भद्रपुर नगर एउटा पुरानो नगरपालिकाको रूपमा रहिरहँदाखेरि वास्तवमा त्यो नगरपालिकाको रूपमा परिभाषित गर्न मिल्छ अहिलेको संरचना हेर्दाखेरि गर्न सकिन्छ कि सकिँदैन वास्तवमा त्यो पेरिफेरीमा रहेर हेर्ने हो भने धेरै जटिलताहरू छन् विकासकै कुरा गर्ने हो भने नगरपालिकाको संरचनाको कुरा गर्ने हो भने त्यो संरचनाको पूर्वाधारहरू के छन् भन्ने कुरामा नै हामी हेर्न सक्छौँ त्यो क्षेत्रमा गएर जाँदाखेरि कुनै पनि ठाउँमा अहिले धेरै ठाउँमा त्यस्तो बाटाहरू छन् जुन बाटा बाटाको रूपमा छैनन् बाटाको रेखाङ्कन मात्रै छ तर त्यो बाटालाई विकसित गर्नको लागि के भूमिका खेल्नुपर्छ कस्तो खालको चाहिँ आधारभूत संरचनाको विकास गर्नुपर्छ भन्नेसम्मको अवस्था छैन धेरै जनताहरू दुखित छन् त्यो सन्दर्भमा आज खानेपानीको समस्या छ बाटाघाटाको समस्या छ नगरपालिकाभित्रको कुरा गरिरहँदाखेरि बिजुली बत्ती पुगेका छैनन् त्यस्ता अनेकन समस्याहरू छन् त्यो अनेकन समस्याहरूलाई सम्बोधन गर्नको निमित्त पनि आज हामीले बोकेका एजेन्डाहरू जुन छन् नीतिहरू जुन छन् त्यसबाट प्रभावित भएर चाहिँ नेकपा एमालेलाई एकचोटि अवसर दिनुपर्छ भनेर आम जनसमुदायहरूले चाहिँ हामीलाई हौसला प्रदान गर्ने तपाईँहरूको जित सुनिश्चित छ भनेर चाहिँ हामीलाई शुभकामना शुभेच्छा बधाई समेत दिने यस्ता खालका भूमिकाहरूमा आम जनसमुदायहरू लागि परेको कुरा तपाईँहरूको बिचमा म राख्न चाहन्छु र अर्को कुरा हामी मतदाताहरूको घर दैलोमा पुगिराख्दाखेरि या यो क्षेत्रमा मतदाताको रूपमा धेरै मात्रामा महिला जनसमुदाय रहेको पनि हामीले पायौँ त्यो डेटाबाट त्यो प्रस्तुत हुन्छ र महिलाका अनेकन समस्याहरू छन् म एउटा कान व्यवसाय पनि भएको नाताले म उकालती पेसामा आबद्ध भएर आफ्नो कार्यलाई अगाडि बढाइरहँदाखेरि त्यो क्षेत्रको महिलाहरू विभिन्न ढङ्गले चाहिँ समस्याहरू लिएर आउनु भएको अवस्थालाई पनि म जोड्न चाहन्छु र आज म त्यही रूपमा उम्मेदवार भएर अगाडि बढिरहँदाखेरि उहाँहरूले धेरै खुसी पनि व्यक्त गर्नुभएको छ तपाईँ एउटा सक्षम महिला कान व्यवसाय महिला उपमेयरको रूपमा हामीले पाउँदाखेरि हामी गौरवान्वित छौँ हामी हर्षित छौँ भनेर चाहिँ उहाँहरूले त्यो ढङ्गले पनि शुभेच्छाहरू प्रकट गर्नुभएको र हरेक कुरामा समस्या न्यायको पहुँचसम्म पुग्नको निमित्त अब उहाँहरूको भावनालाई समेटेर मैले कतिसम्म भूमिका खेल्न सक्छु भन्ने खालको कुरालाई पनि मैले आफ्नो एजेन्डामा त्यो कुरालाई पेस गरेको छु र महिलामाथि हुने हिंसा महिलामाथि हुने विभेदहरू हरेक समस्याहरूमा पिल्सिएका नगरपालिका भन्नु मात्रै छ नगरपालिकाभित्र बसेका आम जनसमुदायहरू महिला विशेष गरेर महिलाहरू चाहिँ त्यो समस्याबाट पीडित भएको कुराहरू तपाईँहरूको बिचमा राख्न चाहन्छु र उहाँहरूलाई न्यायको पहुँचसम्म पुर्याउनको लागि हामीले आफ्नो घोषणा पत्रमा स्पष्ट धारणा पनि उल्लेख गरेको छौँ
श्रोता अहिले हामी कार्यक्रम जगदम्बा सरकारमा छौँ हामीसँग भद्रपुर नगरका उपमेयर पदका एमाले उम्मेदवार अधिवक्ता चन्द्र श्रेष्ठ हुनुहुन्छ चन्द्रजी यहाँले चाहिँ नगरका समस्याहरूको बारेमा कुरा गर्नुभयो अब तपाईँहरूले उठाउने नगरका एजेन्डाहरू के छन् त
हामीले विशेष गरेर नगरलाई समृद्धको दिशातर्फ लानको निमित्त हामीले आफ्नो घोषणापत्रमा थुप्रै एजेन्डाहरू उठाएका छौँ जुन हामी पछि जितेर गइसे पछाडि त्यो अक्षरशः पालना गर्नको लागि हामी किञ्चित विचलित नभइकन अगाडि बढ्नको लागि बन्ने प्रतिबद्धता यो मिडिया मार्फत पुनः राख्न चाहन्छु पहिलो नम्बरमा म एउटा महिला कान व्यवसाय पनि भएको नाताले जुन ढङ्गमा जुन विभेदमा महिलाहरू पर्नु भएको छ जुन समस्यामा महिलाहरू पर्नु भएको छ त्यो महिलाहरूलाई कानुनी रूपमा न्यायको पहुँचसम्म पुर्याउनको लागि अहिले जति पनि वार्ड कार्यालय 10 वार्ड कार्यालय छन् त्यो वार्ड कार्यालय लगायत नगरपालिकामा महिला हेल्प डेस्क स्थापना गरेर उहाँहरूलाई चाहिँ अगाडि बढाउने सोचका साथ हामीले त्यो एजेन्डा राखेको छौँ अर्को कुरा हामीले चाहिँ विभिन्न हिंसामा परेका जति पनि जनसमुदायहरू हुनुहुन्छ चाहे घरेलु हिंसा होस् चाहे त्यो मानव बेचबिखनको सन्दर्भमा रहेका पीडित पक्षहरू हुन् उहाँहरूलाई चाहिँ अब गाउँ समाजमा स्थापित हुन उहाँलाई त्यो समस्या परिसकेपछि धेरै जटिलता पनि उत्पन्न हुँदो रहेछ हामीले सेफ हाउसको कन्सेप्ट पनि ल्याएका छौँ हामीले प्रत्येक वडामा त्यो गर्न नसके पनि एटलिस्ट भद्रपुर इकाइमा एउटा या दुईवटा सकेसम्म दुईवटा राख्ने गरिकनको त्यो सेफ हाउसको कन्सेप्ट पनि ल्याएका छौँ जुन ठाउँमा बसेर उहाँहरूको आफ्नो दैनिकी जीवन गुजारा गर्नको निम्ति सजिलो होस् भन्ने खालको कन्सेप्टबाट त्यो कुरा ल्याएको छौँ अर्को कुरा कानुनी परामर्श केन्द्र प्रत्येक इकाइमा त्यो खालको डेस्क पनि हामी स्थापना गर्नेछौँ कानुनी परामर्श केन्द्रको कुराहरूलाई पनि हामीले चाहिँ फोकस गरेका छौँ भने अर्को कुरा सबै प्रकारका हिंसाको अन्त्य गर्ने महिला हिंसाको अन्त्य गर्ने लैङ्गिक हिंसाको अन्त्य गर्ने भन्ने एजेन्डा पनि हामीले ल्याएका छौँ अर्को कुरा पछाडि परेका जनसमुदायहरू जति छन् आर्थिक रूपमा होस् त्यो सामाजिक रूपमा होस् त्यो वर्गका व्यक्तिहरूलाई लाई पनि त्यो क्षेत्रमा अगाडि बढाउनका निमित्त न्यायको पहुँचमा पुर्याउनका निमित्त दिगो नीति एजेन्डाहरू अथवा योजनाहरू सञ्चालन गर्ने भन्ने खालको हाम्रो एजेन्डा रहेको छ। अर्को कुरा, अब भद्रपुर नगरपालिका अघि पनि मैले निवेदन गरेँ पुरानो नगरपालिका भनेर भनिन्छ, तर त्यो नगरपालिकाको संरचना हेर्ने भने अत्यन्तै पीडादायी छ, अत्यन्तै दुःख लाग्दो छ। त्यो कुरालाई दूर गर्नका निमित्त हामीले चाहिँ एउटा सुविधा सम्पन्न र आधुनिक नगरको रूपमा हामीले रूपान्तरित गर्ने खालको एजेन्डाहरू पनि हामीले ल्याएको छौँ। त्यसको साथसाथै यो नगरको नगर हाम्रो भद्रपुर नगर चाहिँ एउटा औद्योगिक क्षेत्र पनि को रूपमा पनि चिनिन्छ। त्यो औद्योगिक क्षेत्रमा काम गर्ने जति पनि श्रमिकहरू हुनुहुन्छ वास्तवमा त्यो श्रमिकको दैनिकी जीवनलाई हेर्ने भने अत्यन्तै पीडादायी छ। र हाम्रो मूल ध्येय भनेको अबको दिनमा ती श्रमिकहरूको श्रमलाई मर्यादित कसरी बनाउन सकिन्छ, श्रमिकलाई सम्मानित कसरी बनाउन सकिन्छ भन्ने खालको स्थितिलाई मध्यनजर गरेर स्पष्ट योजना हामीले चाहिँ घोषणा पत्रमा समावेश गरेका छौँ। र घर दैलोमा पुगिराख्दाखेरि यी यो महेशपुरका जुन झोडा समुदाय भनौँ त्यो समा त्यो क्षेत्र छ, अनि तपाईँको चाहिँ गौरी शङ्कर पृथ्वीनगरका गौरी शङ्कर लगायतका विभिन्न क्षेत्रमा एउटा हात्तीको प्रकोप एकदमै रहेछ। त्यो प्रकोपलाई हामीले कसरी नियन्त्रण गर्न सक्छौँ भन्ने खालको स्पष्ट नीति हाम्रो घोषणा पत्रमा उल्लेख गरिएको छौँ। त्यसको साथसाथै अर्को कुरा तपाईँलाई निवेदन गर्न चाहन्छु, अहिले जति पनि भद्रपुर नगरपालिकामा मात्रै होइन होला यो समस्या, विशेष गरेर म भद्रपुर नगरपालिकामै केन्द्रित रहेर भन्दाखेरि हामीले बाहिर जनमानसमा के सुन्छौँ भने एउटा सामान्य सिफारिस लिन जाँदाखेरि पनि सहज ढङ्गले त्यो सिफारिस प्राप्त गर्न सकेका छैनन् आम जनताले। र हामीले सुनेका छौँ त्यो सिफारिस लिन जाँदाखेरि 1,200 रुपियाँ पनि तिर्नुपर्ने खालको एउटा जुन ढङ्गको बाहिर प्रचारमा छ, हामीले त्यो कुरालाई निरुत्साहित गर्नको लागि एउटा शून्य सहनशीलताको एउटा भ्रष्टाचार मुक्त नगरपालिकाको रूपमा हामी रूपान्तरित गर्नका लागि हाम्रो योजनाहरू दिगो नीतिहरू हामीले हाम्रो घोषणापत्रमा उल्लेख गरेका छौँ। त्यसै गरिकन भद्रपुर नगरमा आदिवासी जनजातिको चाहिँ बाक्लो उपस्थिति छ, बाक्लो बसोबास छ, उहाँहरूको भाषा संस्कृतिलाई हामीले कसरी चाहिँ संरक्षण गर्न सक्छौँ भन्ने सन्दर्भको कुरालाई चाहिँ केलाएर हेर्दाखेरि वास्तवमा आफ्नो पहिचानलाई स्थापित गर्न सकिएन भने, ती जात जातिहरूको पहिचानलाई स्थापित गर्न सकिएन भने अरू अधिकार त्यसै पनि ओझेलमा पर्ने रहेछन् भन्ने कुरालाई ध्यान दिएर उहाँहरूको पहिचानलाई स्थापित गर्नको लागि संरक्षण गर्नको लागि हामीले चाहिँ एउटा सङ्ग्रहालयको स्थापना पनि गर्ने सोच राखेका छौँ। हाम्रो मेनिफेस्टोमा हाम्रो घोषणापत्रमा त्यो कुरालाई पनि उल्लेख गरेका छौँ। त्यसै गरिकन भद्रपुर एउटा पर्यटकीय स्थलको रूपमा पनि हामीले विकास गर्न सक्छौँ, जस्तो किच्चक बत्ते भद्रपुरमा छ होइन, कमल धाप त्यही भद्रपुरमा रहेको अवस्था छ, अनि चन्द्रगढ भन्ने एउटा जुन पर्यटकीय स्थलको रूपमा हामीले विकास गर्ने सोचका साथ यी यस्ता खालका कुरालाई संरक्षण गर्दै त्यो क्षेत्रलाई पर्यटकीय स्थलको रूपमा चाहिँ विकास गर्नका लागि अगाडि बढाउनका लागि हाम्रो स्पष्ट नीति योजना हाम्रो घोषणापत्रमा उल्लेख गरेको छौँ। भने अर्को कुरा छ त्यहाँ मेची तटबन्धनको कुराहरू, त्यो साइडमा जाँदाखेरि मेची नदीले चाहिँ धेरै गत सालमा पनि तपाईँहरूलाई याद छ धेरै बस्तीहरू डुबानमा परेर बिचल्नी भएको अवस्था छ। अबको दिनमा त्यो स्थिति नहोस्, त्यो समस्याबाट ग्रसित समुदायलाई चाहिँ अब त्यस्ता खालका समस्याबाट दूर गर्नका निमित्त हामीले मेची तटबन्धनको कन्सेप्टलाई पनि अगाडि बढाएको अवस्था छ। भने अर्को कुरा छ आइटी हबको संरचना, आइटी हबको कन्सेप्टलाई पनि हामीले चाहिँ अगाडि बढाएको छौँ। त्यसै गरिकन अर्को छ गरिबी लक्षित कार्यक्रमहरू, जुन एउटा भद्रपुर नगरपालिकामा लगभग मेरो सोचाइमा हाम्रो सोचाइमा हाम्रो पार्टीको नजरमा 75%भन्दा बढी चाहिँ जनसमुदायहरू गरिबीको रेखामुनि रहेको अवस्था छ, र उहाँलाई आर्थिक सशक्तिकरण हामीले कसरी गर्न सक्छौँ, बिहान बेलुका खानाको लागि समस्या छ, दिनभरि काम गर्न पाइएन भने बेलुका चुल्हा बल्न सक्दैन नि त्यो जनसमुदायको घरमा, अब त्यस्तो वर्गलाई आर्थिक रूपमा कसरी अगाडि बढाउन सकिन्छ, स्पष्ट नीति स्पष्ट हाम्रो कार्यक्रमहरू हामीले ल्याएका छौँ। त्यो पनि एउटा
त्यस्तो केही कार्यक्रमहरू सोच्नु भएको छ
वास्तवमा आर्थिक रूपमा सशक्तिकरण गर्नको लागि सिपमूलक कार्यक्रमलाई हामीले अगाडि बढाउन सक्छौँ होइन, अनि सहुलियत दरमा चाहिँ ऋण दिएर चाहिँ उहाँलाई चाहिँ विभिन्न ढङ्गको उद्योगहरू सञ्चालन गर्ने व्यापारहरू सञ्चालन गर्ने, अब हाम्रो केन्द्रीय धारणा के छ भने त्यो वर्गको बच्चाहरू जो बालबालिकाहरू होइन पढ्न चाहनुहुन्छ तर पैसा छैन, घरको आर्थिक अवस्था कमजोर छ, उहाँहरूको सर्टिफिकेटलाई पनि धितो राखेर सहुलियत दरमा ब्याज दरमा चाहिँ के अरे ऋण सहुलियत गर्ने केन्द्र नीति नै छ, त्यो कुरालाई पनि हामीले नगरमा निरन्तरता दिने त्यो ढङ्गले पनि हामीले योजनाहरू बनाएका छौँ। यस्ता खालका थुप्रै नीतिहरू हुनसक्छन्, थुप्रै कार्यक्रम हुनसक्छन् जसको आधारमा त्यो गरिबीको रेखामुनि रहेका जनताहरूलाई आर्थिक रूपमा चाहिँ अगाडि बढाउनका लागि सहज हुन सक्छ। यस्ता खालका थुप्रै कार्यक्रममा हाम्रो छन्। र अर्को कुरा, मेची अञ्चल अस्पताल हामीलाई याद छ, मेची अञ्चल अस्पतालमा त्यत्रो संरचना छ, त्यत्रा मेन पावरहरू छन्, तर त्यहाँको जनताले जुन ढङ्गले चाहिँ सेवा पाउनु पर्ने हो त्यो पाउन सकिरहेको अवस्था छैन, त्यसलाई कसरी व्यवस्थित गर्ने। र योभन्दा अगाडि जुन हाम्रो सदस्य अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्रीत्व कालमा मेची अञ्चल अस्पताललाई एउटा शिक्षण अस्पतालको रूपमा चाहिँ रूपान्तरित गरेर चाहिँ अगाडि बढाउने भन्ने जुन एउटा कार्यक्रम आएको थियो, त्यसलाई हामीले पहिलो प्राथमिकताको रूपमा राखेर चाहिँ त्यो कुरालाई लागू गर्ने गरिकन हामीले स्पष्ट दृष्टिकोण राखेका छौँ भने, अर्को कुरा छ तपाईँको भद्रपुर नगरलाई सर
तपाईँले यो भौतिक पूर्वाधारसँग सम्बन्धित चाहिँ एजेन्डाहरू चाहिँ नभएको जस्तो देखियो नि। पूर्वाधार विकासको जस्तो नगरको समग्र विकासको लागि चाहिँ पूर्वाधारहरू तयार, जस्तो सडक, पानी, बिजुली यस्ता कुराहरू चाहिँ त्यस्तो के छैन योजना?
मैले अघि पनि छोटकरीमा निवेदन गरेँ, भद्रपुर नगरको संरचनाको विकासको लागि हामीले घर दैलोमा जनताको आम जनताको घर दैलोमा पुगिराख्दाखेरि पहिलो प्राथमिकता रूपमा चाहिँ हाम्रो सडक छैन, बाटोघाटो छैन, बत्तीको अभाव छ, बिजुलीको अभाव छ, खानेपानीको अभाव छ, सिँचाइको अभाव छ भनेर उहाँले कुरा राखिराख्दाखेरि त्यसलाई त्यो रूपमा विकसित गर्नको लागि स्पष्ट धारणा हामीले ल्याएका छौँ, योजनाहरू ल्याएका छौँ, जुन हाम्रो घोषणापत्रमा सम्बोधन गरिसकेका छौँ हामीले।
यो तपाईँ चाहिँ अधिकारवादी नेत्री पनि भएकाले महिलाका मुद्दालाई चाहिँ सम्बोधन कुरा अलि अगाडि केही कुरा त ल्याउनु भयो, अब खास गरी मसिन गरी हेर्दाखेरि महिलाका मुद्दाहरूलाई चाहिँ कसरी समेट्नुहुन्छ त?
वास्तवमा यो चाहिँ अत्यन्तै प्रासङ्गिक क्वेसन सोध्नुभयो यो। म एउटा महिला अधिकार कर्मी, राजनीतिक कर्मी र महिला कानुन व्यवसायी पनि भएको नाताले 16-17 वर्ष वकालती पेसामा र राजनीति जिम्मेलाई सँगसँगै लिएर जाँदाखेरि भद्रपुर नगरमा मैले अघि पनि निवेदन गरेँ, धेरै आदिवासी जनजाति समुदायका महिलाहरू छन्, पढे लेखेका महिलाहरूको समस्या छुट्टै हुनसक्छन् अथवा लेखपढ नगरेका महिलाहरूको समस्या छुट्टै हुनसक्छन्। त्यो कुरालाई केलाएर हेर्दाखेरि वास्तवमा त्यो वर्गको महिलाहरूलाई अगाडि बढाउनको निमित्त सबभन्दा पहिला स्पष्ट नीति र कानुन हुन आवश्यक छ। योभन्दा अगाडिका कानुनहरू नीतिहरूलाई हेर्ने हो भने कुनै न कुनै रूपमा विविधित ढङ्गले बनाइएको अवस्था छ। जस्तो नागरिकताको इस्युलाई म जोड्न चाहन्छु, नागरिकताको इस्यु ठाउँ ठाउँमा जाँदाखेरि म एउटा अधिकार कर्मी र महिला कान व्यवसायी पनि भएको म्यासेज त गएको छ नि त जनताहरूको गर्दैलोमा, यो इस्युलाई चाहिँ तपाईँले कसरी सम्बोधन गर्नु, मेरो त यस्तो समस्या छ, उहाँहरूको आफ्नो शब्दमा व्यक्त गर्नुहुन्छ, आफ्नो शब्दमा व्यक्त गरिँदाखेरि वास्तवमा नागरिकताको इस्यु यति जटिल छ, जसको जटिलताको कारणले गर्दाखेरि आज अधिराज्यको सङ्ख्या तथ्याङ्क हेर्ने हो भने, हाम्रो राष्ट्रव्यापी रूपको चाहिँ सङ्ख्या हेर्ने भने 46-47 लाखभन्दा बढी बालबालिकाहरू राज्यविहीनताको स्थितिमा गुज्रनुपर्ने अवस्था छ। जबसम्म हामी आफ्नो पहिचानलाई स्थापित गर्न सक्दैनौँ तबसम्म अन्य अधिकार जतिसुकै दिए पनि त्यो ओझेलमा पर्ने रहेछ भनेर मैले अघि पनि अगाडि पनि दोहोऱ्याएँ र अहिले पनि म दोहोऱ्याउन चाहन्छु। र यो कुरालाई हामीले सहज यदि जबसम्म बनाउन सक्दैनौँ अरू सबै अधिकार ओझेलमा पर्ने रहेछन्। तपाईँले एउटा इतिहास जोड्न चाहन्छु, 2062-63 सालको जनआन्दोलन पछाडि हाम्रो पार्टीको नेतृत्वमा पुनस्थापित संसदमा सङ्कल्प प्रस्तावको रूपमा 4 महिलाको अधिकारहरूलाई सम्बोधन गरिएको थियो, जुन सर्वसम्मत सङ्कल्प प्रस्तावको रूपमा चाहिँ पारित गरिएको थियो। एउटा आमाको नामबाट नायिका दिने पहिलो नम्बरमा यो कुरालाई सम्बोधन गरिएको थियो। अर्को हरेक क्षेत्रमा महिलाको 33% सहभागिताको कुरालाई चाहिँ सम्बोधन गरिएको थियो। अर्को सम्पत्तिमा महिलाको समान अधिकार र महिला हिंसालाई निरुत्साहित गर्नको लागि राज्यले उत्तरदायी बनाउने अथवा कानुन बनाउने भन्ने खालको यो 4 कुरालाई सम्बोधन गरिरहँदाखेरि र त्यस पछाडि अन्तरिम संविधानमा पनि यो कुरालाई निरन्तरता दिने काम भयो। अहिले पनि यो संविधानमा अहिले हामीले प्राप्त गरेको संविधानमा पनि यो कुरालाई सम्बोधन गरिएको छ र त्यसलाई सम्बोधन गरिरहँदाखेरि योभन्दा अगाडि बनिएका कानुन चाहिँ कानुनद्वारा कार्यान्वयन गर्ने हो नि त, संविधानले प्रत्याभूत गरेका अधिकारहरू, कानुन चाहिँ त्यो ढङ्गले आउन सकेन। कानुन कुनै न कुनै रूपमा महिलालाई बाँध्ने, महिलाको अधिकारलाई बाँध्ने काम गरियो। जस्तो कि नागरिकताकै सवालमा हामी जतिसुकै पहिचानको कुरा गरे पनि मैले अहिले मेरो एकल पहिचानबाट म आफ्नो सन्तानलाई नागरिकता दिन सक्दिनँ, त्यहाँ काल्पनिक भए पनि बाबुलाई खडा गरिदिनु पर्ने हुन्छ। बाबुको आइडेन्टिटी बिना महिलाको एकल पहिचानबाट अहिले पनि आफ्नो सन्तानलाई नागरिकता दिन सकिँदैन, त्यो खालको कानुन छ। अब यो कानुनलाई संशोधन गर्ने प्रक्रियामा हामीले यदि लिएर गएनौँ भने यद्यपि यस्ता खालका विकराल समस्या अरू जन्मिन सक्छ। म एउटा कान व्यवसायी महिलाको रूपमा त्यहाँ गइराख्दाखेरि, उपमेयरको रूपमा म त्यहाँ गइराख्दाखेरि यो समस्या भद्र पनि यद्यपि धेरै छ। हिजो मात्रै एउटा प्रसङ्ग जोड्न चाहन्छु, हिजो मात्रै म एउटा राति भेलामा गएको थिएँ, त्यहाँ धेरै आदिवासी समुदायका महिलाहरूले नागरिकताको इस्युलाई उठाउनु भयो, नागरिकताको इस्युलाई जोड्नु
सम्बन्धी कानुन चाहिँ तपाईँले बनाउनु पाउनुहुन्छ र नगरले बनाउनु पाउँछ।
यो 3 तहको निर्वाचन सम्पन्न भइसके पछाडि जस्तो स्थानीय तहको निर्वाचन, प्रदेशको निर्वाचन र केन्द्र लेभलको निर्वाचन भइसके पछाडि यो तीन तहको निर्वाचन यो इस्यु यो कानुन बनाउनको लागि अपरिहार्य छ, यो निर्वाचन अपरिहार्य छ। र त्यो भइसके पछाडि केन्द्र लेभलमा बनेका कानुनलाई कार्यान्वयनको दिशामा लानको लागि त नगरले पनि स्थानीय स्तरमा त नीतिहरू बनाउनु पर्छ होला नि त, कानुनहरू बनाउनु पर्छ होला नि त। त्यो खालको कुरालाई सम्बोधन गर्नको लागि स्थानीय स्तरमा आफ्नो भूगोल सम्झ आफ्नो परिवेश सम्झ स्पष्ट नीति बनाउन हामी प्रतिबद्ध छौँ।
तर यो कतिपय कानुनहरू त चाहिँ संविधानमा उल्लेख भएर केन्द्रीय संसदले नै कानुनहरू बनाउने कुरा हो, जस्तो संवेदनशील विषयहरूमा त उसले नै गर्छ, नाइ त जस्तो इस्यु त सायद यो नगर क्षेत्रबाट यसको चाहिँ सहजीकरण त हुन्छ जस्तो लाग्दैन।
जस्तो प्रसङ्ग अलिकति जोड्न चाहन्छु, 62-63 सालको जनआन्दोलन पछाडि जुन केन्द्रीय सरकारले त्यतिखेरको तत्कालीन सरकारले नीति बनाएर जन्मको आधारमा 2046 साल चैत्र मसान्तभित्रसम्म जन्मेका उसलाई चाहिँ नागरिकता दिन सकिने भनेर नीति ल्यायो नि, त्यो नीति ल्याइरहँदाखेरि सात दलको प्रतिनिधि बसेर सिफारिस गरेको व्यक्तिलाई जन्मको आधारमा नागरिकता दियो होइन। नागरिकता दिइसके पछाडि वास्तवमा मलाई दुःख लाग्छ, त्यतिखेर वास्तवमा पाउनुपर्ने नागरिकले नागरिकता पाएन। तपाईँ एउटा मिडियाकर्मी पनि हुनुहुन्छ, तपाईँहरू तपाईँहरूलाई पनि त्यो अवस्थाको विश्लेषण तपाईँहरू आफ्नो ढङ्गले गर्नुभएको होला। वास्तवमा जुन व्यक्तिले नागरिकता पाउनु पर्थ्यो पाउन सकेन, त्यतिखेर जनप्रतिनिधि थिएन, एउटा सात दलको एउटा आम सहमतिमा बनेको एउटा कार्यदलले सिफारिस गरेको हो। तर अब जनप्रतिनिधिको हैसियत कुरोमा त्यहाँ गइसकेपछि त्यो खेलाची ढङ्गले त्यस्तो सिफारिस गर्न पाइँदैन, गर्नु पनि हुँदैन। तर वास्तवमा जुन ढङ्गको समस्या छ, वास्तवमा समस्याको पहिचान गरेर एउटा जनप्रतिनिधिको हैसियतले सिफारिस गर्ने कुरामा नीति बनाउन सक्छ, नीति बनाएर सिफारिस गर्ने कुरामा कन्जुसै गर्नु हुँदैन, त्यो कुरामा प्रमुख भूमिका हामीले खेल्नुपर्छ, जसको आधारमा यो समस्यालाई सम्बोधन गर्न सकिन्छ।
जस्तो म अलिकति अगाडिको क्वेसनतिर गएँ, तपाईँले चाहिँ एजेन्डाहरू प्रस्तुत गरिरहँदाखेरि यतिका धेरै एजेन्डाहरू प्रस्तुत गरिरहनु भयो, यो एजेन्डा मात्रै ल्याउने कि यो कार्यान्वयन पनि गर्न सकिन्छ, यसको आधारहरू के हुन्छन्? कार्यान्वयन
आधारहरू हामी अघि पनि मैले भने, यदि हामीले बहुमत रूपमा हामीले त्यहाँ जाने अवसर पायौँ, अवसर त निश्चय पनि हामी पाउँछौँ, जनताको शुभेच्छा, जनताको चाहना, जनताको इच्छा, जनताको धारणा, नेकपा एमालेलाई एकचोटि अवसर दिनुपर्छ, नेकपा एमाले अहिलेको सन्दर्भमा जित्न आवश्यक छ भनेर हामीलाई उहाँहरूले नै भनिराखेको अवस्थामा बहुमतमा हामी त्यहाँ गइरहँदाखेरि हामीले घोषणापत्रको लागि मात्रै ल्याएको होइन, हामीले गर्न सक्ने कामको आधारमा मूल्याङ्कन गरेर त्यो एजेन्डाहरू ल्याएका छौँ। हामीले भनेका छैन मिठा मिठा सपना बाँडेर जनतालाई झुक्याउँदैन, हामीलाई तराईलाई पहाड र पहाडलाई तराई बनाइदिन्छौँ भनेर भनेका छैन। कुनै पनि कुरा असम्भव छैन, हामीले जति पनि घोषणापत्रमा ल्याएका छौँ कुनै पनि असम्भव छैन। पाँच वर्षभित्रमा हामीले यो गर्न सक्छौँ बुलेटमा ल्याएका छौँ, त्यसमा हामी किञ्चित पनि विचलित नभइकन जनताको समक्ष गएर हामीले कसम खाएका छौँ, प्रतिबद्धता व्यक्त गरेका छौँ, किञ्चित पनि विचलित नभइकन त्यो एजेन्डालाई हामी कार्यान्वयन गरेर देखाउँछौँ, यो हाम्रो प्रतिबद्धता हो।
सबै एजेन्डा कार्यान्वयन गर्नुहुन्छ?
गर्छौँ हामी।
तपाईँहरू चुनाव जित्ने आधार चाहिँ के हो त?
चुनाव जित्ने आधार भनेको आज राष्ट्रव्यापी रूपमा नेकपा एमालेले खेलेको भूमिका हो, चाहे 62-63 साल पछाडि संविधान बनाउने सन्दर्भमा खेलेको भूमिका, त्यसलाई कार्यान्वयनको दिशामा लानको लागि खेलेको भूमिका, सङ्घीय गणतन्त्रलाई संस्थागत गर्नको निमित्त हाम्रो पार्टीले खेलेको भूमिका, लगायत अहिले निर्वाचन नहुनको निमित्त अन्य पार्टीले जुन ढङ्गले षड्यन्त्र गरिरहेका छन् त्यसलाई चिरफार गर्दै अगाडि बढेको कुराहरू हाम्रो पार्टीले जुन अग्रभागमा रहेर चाहिँ खेलेको भूमिका छ, त्यो एउटा कुरा। अर्को कुरा, हाम्रो स्पष्ट नीति कार्यनीति सिद्धान्तको आधारमा आज हामी राष्ट्रव्यापी रूपमा स्थानीय स्तरको जुन निर्वाचन हुन गइरहेछ त्यो पनि एउटा, त्यो पनि हाम्रो दर्बिलो आधार हो, जित्ने आधार। र अर्को कुरा, भद्रपुरकै कन्टेक्स्टको कुरा गर्ने हो भने, हिजो आफ्नो विरासत थान्ने अन्य पार्टीहरू विशेष गरेर नेपाली काङ्ग्रेस होइन अहिलेसम्म जितेको छ स्थानीय स्तरमा नगरमा उसले चुनाव, योभन्दा अगाडि सम्पन्न भएको चुनाव अहिले साबिक भद्रपुरमा नि जितेको इतिहास छैन, चन्द्रगढी अहिलेसम्म जितेकै छैन गाविस साबिक गाविसमा, महेशपुरमा उसले एउटा अध्यक्ष जित्यो बहुमत सङ्ख्या एक कार्यकालमा 54 सालको निर्वाचनमा, उपाध्यक्ष लगायत बहुमत सङ्ख्यामा हाम्रै पार्टीले जितेको इतिहास कायम छ। पृथ्वीनगरमा त हिजोको दिनमा एकचोटि पनि उसले साबिक पृथ्वीनगर गाउँपालिकामा गाविसमा उसले जितेको इतिहास छैन। अर्को कुरा, हाम्रो सङ्गठन अत्यन्तै दर्बिलो सङ्गठन हो, तपाईँलाई याद छ एसियामै नेकपा एमालेको जस्तो दर्बिलो सङ्गठन अन्य कुनै पनि क्षेत्रमा कुनै पनि राष्ट्रमा छैन भनेर, यो मेरो व्यक्तिगत मूल्याङ्कन होइन, यो त आम अन्य राष्ट्रका पब्लिकले पनि भनिरहेको अवस्था छ। नेकपा एमाले जस्तो दर्बिलो सङ्गठन, इमान्दार कार्यकर्ता, उसले बोलेको कुरा पुर्याउँछ भन्ने खालको आम धारणा के अरे जनताको माझमा पुगेको छ। इमान्दार कार्यकर्ता, दर्विलो सङ्गठन, यी सबैको आधारमा हामी चुनाव जित्दैछौँ, यो कुरा राख्न चाहन्छु म।
चुनाव चाहिँ जितिन्छ?
जितिन्छ, पक्का जितिन्छ।
श्रोता, अहिले हामी कार्यक्रम जगदम्बा सरकारमा छौँ। हामीसँग भद्रपुर नगरका उपमेयर उम्मेदवार अधिवक्ता चन्द्र श्रेष्ठ हुनुहुन्छ। चन्द्रजी, यहाँले चाहिँ यो चुनावको घर दैलो अभियानमा गइरहँदाखेरि खास गरी महिला मतदाताहरूलाई कसरी महसुस गर्नुभयो?
महसुस मैले वास्तवमा गर्ने सवालको कुरा यहाँ राखिराख्दाखेरि, म एउटा महिला पनि भएको नाताले महिलाको समस्या के हुन्छ, महिलाको पीडा के हुन्छ, महिलामाथि विभेद कस्ता कस्ता छन् भन्ने कुरा मैले व्यक्तिगत रूपमा पनि मैले महसुस गरेको छु। वास्तवमा महिलाको समस्या, महिलाको विभेद, महिलामाथि हुने गरिने विभेद फरक ढङ्गको हुँदैन। एउटा महिलामाथि गरिने विभेद, अन्याय, अत्याचार, उसका पीडाहरू महिला भएको नाताले मैले भित्रै मनैदेखि मैले गरेको छु। र उहाँहरूले म उहाँहरूको मतदाताको नाम घर दैलोमा पुगिराख्दाखेरि वास्तवमा हामीले चाहेको क्यान्डिडेट नेकपा एमाले यसपालि दियो भनेर आम भद्रपुरमा मात्रै होइन, झापा जिल्लामा मात्रै होइन, आम राष्ट्रव्यापी रूपमा यो चर्चाको विषय बनेको छ। र उहाँहरूलाई अगाडि बढाउनको निमित्त हाम्रो पार्टीको स्पष्ट दृष्टिकोण छ, स्पष्ट धारणा छ, स्पष्ट योजना छ, र हामीले आफ्नो मेनिफेस्टोमा, घोषणा पत्रमा पनि स्पष्ट ढङ्गले त्यो योजनाहरू हामीले समाविष्ट गरेका छौँ। र उहाँहरूले भन्नुहुन्छ, वास्तवमा आज चन्द्रश्रेष्ठको रूपमा मात्रै त्यहाँ पुगिरहेको छैन, एउटा महिला अधिकार कर्मीको रूपमा पुगेको छ, महिला काम व्यवसायको रूपमा पुगेको छ, एउटा महिला राजनीतिक कर्मीको रूपमा पुगिराख्दाखेरि महिलाको आम चाहना, आम धारणाहरू, आम समस्याहरू के छन् भन्ने कुरा व्यक्तिगतै रूपमा मैले महसुस गर्छु। मैले 15-16-17 वर्षसम्म वकालत गर्दाखेरि महिलाहरू मेरो च्याम्बरमा मका आइराख्दाखेरि यस्ता यस्ता समस्याहरू उहाँले भन्नुहुन्थ्यो जो म शब्दमा व्यक्त गर्न सक्दिनँ अहिले पनि। उहाँहरूको समस्या त्यस्तो खालका विकराल समस्याहरू छन्, र त्यो समस्या यद्यपि अहिले पनि कायम छन्। कतिपय जनसमुदायको घरमा पुग्दा त्यो समस्याहरू हामीले प्रष्ट ढङ्गले देखेका छौँ, महसुस गरेका छौँ, योभन्दा अगाडि पनि हामीले महसुस नगरेका होइनौँ। र त्यो समस्यालाई अब न्यूनीकरण गरिएन भने एउटा समृद्ध समाज, समतामूलक समाजको निर्माण हामी गर्न सक्दैनौँ। र त्यो गर्नको निमित्त हाम्रो स्पष्ट धारणा, स्पष्ट कार्ययोजना, स्पष्ट नीति हामीले लिएर गएका छौँ।
जस्तो आधारभूत वर्गका महिलाहरूलाई चाहिँ माथि उठाउनको लागि तपाईँसँग के एजेन्डा छन् त?
मैले अघि पनि घोषणा पत्रको कुरामा थुप्रै कुरा भने जस्तो लाग्छ, फेरि पनि क्वेसन दोहोरियो। आधारभूत वर्गका महिलाहरूलाई माथि उठाउनको लागि हामीले घोषणा पत्रमा जुन जुन कुराहरू उल्लेख गरेका छौँ, आर्थिक समृद्धिका कुराहरू, हामीले राजनीतिक क्रान्ति सम्पन्न गरिसकेछौँ, अब सामाजिक क्रान्ति र आर्थिक क्रान्ति गर्नुपर्ने अवस्था छ। हाम्रो समाजलाई सामाजिक रूपान्तरणको दिशातर्फ लानको निमित्त अब हामीले यो कुरालाई लिएर गर्न जान सकेनौँ भने हामी सामाजिक रूपान्तरण गर्न सक्दैनौँ। र त्यो गर्नको निमित्त आर्थिक रूपमा सबल महिलालाई कसरी बनाउन सकिन्छ? आज कतै जानु पऱ्यो भने 100 रुपियाँ हाम्रो घरको मान्छेसँग मागेर हिँड्नुपर्ने, जानुपर्ने पीडा छ महिलालाई। अब त्यो पीडासम्म जबसम्म उन्मुक्ति दिलाउन सक्दैनौँ नि महिलालाई, तबसम्म सशक्त हुन सक्दो रहेनछ। अब आर्थिक कुरालाई हामीले सशक्त ढङ्गले अगाडि लिएर जानुपर्ने हुन्छ। संविधानमा उल्लेख भएका अधिकारहरू, ऐन कानुनमा भएका उल्लेख भएका कुराहरू त्यो दस्तावेजमा मात्रै सीमित छ। अब त्यो दस्तावेजमा सीमित भएका अधिकारका कुराहरू कानुन बनाएर स्थानीय स्तरमा हामीले चाहिँ व्यवहारिक ढङ्गले कार्यान्वयन गर्न सक्ने स्थिति भएन भने त्यो अधिकार त्यो किताबमा मात्रै सीमित हुन्छ, आर्थिक रूपमा सम्पन्न गर्न सकिँदैन महिलाहरूलाई। अब त्यस्ता कुरालाई अगाडि बढाउनको निम्ति स्थानीय स्तरमै हामीले योजना बनाएर योजनाबद्ध ढङ्गले अगाडि बढ्नुपर्ने अहिलेको टर्कर आवश्यकता छ। त्यसमा नेकपा एमाले लगायत म उपमेयरको उम्मेदवार जुन त्यहाँ अहिले खडा भएको छु, म स्पष्ट छु, स्पष्ट भिजन र नीति लिएर हामी अगाडि बढ्छौँ।
कालो कोट लाएर चटक्क परेर अदालतमा बहस गरिरहँदाको अवस्था र अहिले जनताको घर दैलोमा पुगिरहेको अवस्थालाई कसरी चाहिँ विश्लेषण गर्नुहुन्छ? अलिक फरक चाहिँ एजेन्डा भयो, यसलाई कसरी चाहिँ?
मैले अघि पनि निवेदन गरेँ, कालो कोट लाउनुभन्दा अगाडि म एउटा राजनीतिक कर्मी पनि हो। मैले चाहिँ 2043 सालदेखि राजनीतिक कर्मीको रूपमा, महिला अधिकार कर्मीको रूपमा जनताको घर दैलोमा नपुगेको होइन, त्यो प्रशस्त अवसर पाएको छु। मैले प्रशस्त अवसर पाउने कुरामा पार्टीले पनि त्यो खालको जिम्मेवारी दिएको छ, र पछि मात्रै मैले कालोकोट लगाएको सुन्नु न, पछि मात्रै कालोकोट लगाएको र कालोकोट लगाउँदैमा त्यो आम महिलाको चाहिँ उसबाट समस्याबाट उन्मुक्ति पाउने, त्यो दुइटै कुरालाई समायोजन गरेर लिएर जाँदाखेरि मात्रै म एउटा सफल व्यक्तित्वको रूपमा चाहिँ म कायम हुन सक्छु भन्ने मैले महसुस गरेको छु। यद्यपि मैले त्यो अवसर, त्यस्ता खालको अवसरहरू मैले प्राप्त पनि गरेको छु, जुन कुराले अहिले मलाई सहज पनि भइरहेको छ यो दिशामा अगाडि बढ्नको निमित्त। कालोकोट लगाएर अदालतमा बहस गर्न गइरहँदाखेरि, विशेष गरेर म एउटा कान व्यवसायी महिला भएको नाताले धेरै मुद्दाहरू महिलाकै आउँथे, मलाई पीडा पनि हुन्थ्यो कहिलेकाहीँ। त्यस्तो समस्यामा गुज्रिनु परेको महिला दिदीबहिनीलाई कसरी माथि रूपमा चाहिँ माथि उकास्न सकिन्छ भन्ने खालको कहिलेकाहीँ पीडा पनि हुन्थ्यो र त्यो पीडालाई दूर गर्नको निमित्त हामीले राजनीतिक क्षेत्रमा लाग्नै पर्छ। जबसम्म हामी राजनीति क्षेत्रमा लाग एउटा शासन सत्ता हाँक्ने पार्टी के अरे सङ्गठन भनेको त राजनीति नै हो र त्यो राजनीतिक क्षेत्रमा हामीले आफ्नो पहुँच अभिवृद्धि गर्न सकेन भने तपाईँले भनेको जुन प्रसङ्ग छ त्यो कुरालाई हामीले चेन्ज ल्याउन सक्दैनौँ। त्यस कारणले गर्दाखेरि दुइटै कुरामा म अनभिज्ञ छैन। राजनीति कर्मीको रूपमा जाँदाखेरि पनि महिलाको समस्यासँग आबद्ध भएर म आफ्नो भूमिकालाई केन्द्रित गर्थेँ भने कानुन व्यवसायको रूपमा चटक्क कोट लाएर भन्नुभयो तपाईँले देख्दा त्यो देख्नुभयो होला तर भित्र मलाई धेरै पीडा हुन्थ्यो। महिलालाई त्यो क्षेत्रमा कसरी अगाडि बढाउन सकिन्छ भन्ने सन्दर्भको कुराहरूलाई मलाई धेरै पीडा हुन्थ्यो, धेरै म त्यसमा चाहिँ चिन्तित हुन्थेँ। आज त्यो अवसर आएको छ, वास्तवमा निश्चय पनि म यो 5 वर्षको दरमियानमा मैले त्यो अवसर पाए पनि नपाए पनि हिजो पनि लागेकै थिएँ, आज पनि लाग्ने नै छु, लागिरह नै राखेको छु, भोलि पनि लाग्ने नै छु। यो मिडिया मार्फत यो प्रतिबद्धता व्यक्त गर्न चाहन्छु र यदि त्यो जनप्रतिनिधिको रूपमा त्यहाँ निर्वाचित भयो भने वास्तवमा महिला 5 वर्षभित्रमा केही न केही चेन्ज ल्याउन सक्छु कि भन्ने खालको मेरो एउटा आँट छ, हिम्मत छ, प्रतिबद्धता पनि हामीले व्यक्त गरेका छौँ।
र अब हामी लगभग अन्तिमतिर आइसकेका छौँ, जाँदा जाँदै भद्रपुर नगरवासीलाई के भन्न चाहनुहुन्छ?
आज हामी स्थानीय तहको निर्वाचनमा होमिराख्दाखेरि यो विगतको निर्वाचन जस्तो होइन, यो फरक ढङ्गको छ। संविधानले नै यसको कार्यक्षेत्रलाई चाहिँ के अरे परिभाषित गरेको अवस्था छ। आज सिंहदरबारले प्रयोग गर्ने अधिकारीहरू आज स्थानीय तहको निर्वाचन पश्चात गठन हुने स्थानीय सरकारले त्यो कार्यक्षेत्रलाई अगाडि बढाउने संवैधानिक प्रावधान रहेको अवस्था छ। म आग्रह गर्न चाहन्छु नगरवासी भद्रपुर नगरवासीलाई म आग्रह गर्न चाहन्छु एकचोटिको लागि यो निर्वाचनमा नेकपा एमालेलाई बहुमत दिएर हेर्नुहोस्। नेकपा एमाले तपाईँहरूको घर दैलोमा आएर गरेका कसमहरू प्रतिबद्धताहरूमा किञ्चित पनि विचलित नभइकन आफ्नो भूमिका आफ्नो जिम्मेवारीलाई कटिबद्ध भएर चाहिँ अगाडि बढ्ने एउटा कटिलो प्रतिबद्धता यो मिडिया मार्फत पनि गर्न चाहन्छु। निश्चय पनि नगरवासीले त्यो अवसर दिनुहुनेछ भन्ने खालको चाहिँ हामीले अपेक्षा गरेको छौँ र यसमा उहाँले आफ्नो भूमिकाहरू निश्चय पनि कन्जुसै गर्नुहुने छैन र आज हामी घर दैलोमा जनताको घर दैलोमा पुगिराख्दाखेरि त्यो खालको चाहिँ इच्छाहरू त्यो खालको धारणाहरू त्यो खालको चाहिँ एउटा शुभकामनाहरू उहाँले आफ्नै मनदेखि नै व्यतीत गरिराख्नु भएको अवस्था छ। निश्चय पनि उहाँहरूको शुभकामना यो बधाईका जुन शब्दहरू हामीलाई प्रकट गरिरहँदाखेरि हामीलाई एउटा चाहिँ हाम्रो मनोबल पनि बढेको अवस्था छ। निश्चय पनि जनताको घर दैलोमा हामीले गरेका प्रतिबद्धताहरूमा किञ्चित पनि विचलित नभइकन हामी अगाडि बढ्ने पुनः एकचोटि कटिलो प्रतिबद्धता व्यक्त गर्न चाहन्छु र निश्चय पनि भद्रपुर नगरवासीलाई यो अवसर नेकपा एमालेलाई एकचोटि दिनुहुन्छ भन्ने खालको अपेक्षा पनि हामीले गरेका छौँ। त्यसमा कन्जुसै नगरिदिनको निमित्त म अपिल गर्न चाहन्छु।
हस्, यहाँले महत्त्वपूर्ण समय दिनुभयो, यसको लागि म रेडियो भिजनको तर्फबाट यहाँसँग हार्दिक आभार व्यक्त गर्न चाहन्छु।
यहाँ रेडियो भिजन परिवारलाई पनि म हार्दिक आभार व्यक्त गर्न चाहन्छु ताकि मेरो संक्षिप्त भनाइहरू यो मिडिया मार्फत नगरवासीको घर दैलोमा कानमा पुर्याइदिनको लागि जुन साथ सहयोग गर्नुभएको छ, आम झापावासीको कानमा पुर्याइदिने जुन भूमिका खेल्नु भएको छ, निश्चय पनि म र मेरो पार्टी यहाँलाई आभार र धन्यवाद नदिइरहन सक्दैन र यो मौका दिनुभएकोमा रेडियो भिजन सबै परिवारलाई म हार्दिक धन्यवाद दिन चाहन्छु।
श्रोता, आज हामीले नेकपा एमालेका उपसचिव तथा भद्रपुर नगरका एमाले उम्मेदवार अधिवक्ता चन्द्र श्रेष्ठसँग कुराकानी गरेका छौँ। वास्तवमै गाउँका कुना कुनामा रहेका महिलाहरूको अवस्था कस्तो छ, भद्रपुरवासीहरूको अवस्था कस्तो छ, भौतिक पूर्वाधारको अवस्था कस्तो छ, यी तमाम समस्याहरूलाई अब नेकपा एमाले कसरी समाधान गर्न सक्छ, उसका एजेन्डाहरू के हुन्, अब नगरलाई कसरी अगाडि बढाउने भन्ने विषयमा कुराकानी गरेका छौँ। यिनै कुराकानीसँगै कार्यक्रम सरकारको निर्धारित समय सकिसकेको छ। कार्यक्रमप्रति कुनै सल्लाह अनि सुझाव भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। त्यसको लागि हाम्रो सम्पर्क ठेगाना हो कार्यक्रम सरकार रेडियो भिजन 91.6 MHz भद्रपुर रोड बिर्तामोड। त्यसै गरी हामीलाई 023-545-513 सिधा सम्पर्क गर्न पनि सक्नुहुनेछ। हवस् त, अर्को साता हामी फरक विषय र प्रसङ्गका साथ उपस्थित हुनेछौँ। तबसम्मका लागि म कार्यक्रम प्रस्तुता माधव विद्रोही बिदा हुन चाहन्छु। हस्त, नमस्कार।